الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وما تفعلوا من خير فإن الله به عليم. وقال تعالى: وما تفعلوا من خير يعلمه الله. وقال تعالى: فمن يعمل مثقال ذرة خيرا يره. وقال تعالى: من عمل صالحا فلنفسه. وقال رسول الله صلى الله عليه وسلم: لا تحقرن من المعروف شيئا ولو أن تلقى أخاك بوجه طليق. متفق عليه. صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم. میرے دوستوں اور پردہ نشین، میری محترمہ مائیں اور بہنیں، امام نووی رحمۃ اللہ علیہ ریاض الصالحین میں باب قائم کرتے ہیں: کثرت طرق الخیر. نیکی کے راستے بے شمار ہے، نیک کام کرنے کے راستے بے شمار ہے. اس میں سب سے پہلے قرآن کریم کی تین یا چار آیتیں امام نووی رحمۃ اللہ علیہ نے بیان فرمائی ہے. کثرت طرق الخیر، آدمی اللہ کی رضا اور خوشنودی حاصل کرنے کے لیے جو بھی کام کرتا ہے، جس قسم کا نیکی کا کام کرتا ہے، اس کی بہت ساری صورتیں ہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے اس کو کھول کھول کر بیان فرمایا، یہاں تک کہ اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں: میں نے معراج میں وہ نیکی بھی دیکھی کہ کسی نے مسجد سے ایک تنکا اٹھایا اور باہر ڈالا، اللہ نے معراج میں وہ نیکی بھی مجھے بتائی ہے. سو کوئی نیکی ایسی نہیں ہے جس کو کرنے پر اللہ تبارک و تعالی ثواب عطا نہ فرمائے. جس نیکی کو کرو گے اور اس نیکی کو اللہ کو راضی کرنے کے لیے کرو گے، تو اللہ تبارک و تعالی قیامت کے دن اس نیکی کو ہمارے سامنے پیش کریں گے. فمن یعمل مثقال ذرۃ خیرا یرہ، چاہے وہ ذرہ برابر ہو، اس کا بدلہ دیا جائے گا. اسی کو اللہ تبارک و تعالی اس آیت میں بیان فرماتے ہیں: جو آدمی ایک ذرہ برابر بھی نیکی کا کام کرے گا، چاہے وہ کتنی چھوٹی نیکی ہو، تو بھی اللہ تبارک و تعالی کے یہاں اس کو ریکارڈ کر لیا گیا ہے. چاہے ایک لفظ ہی نیکی کا بولا ہو، اس کو بھی لکھ لیا گیا ہے. ما یلفظ من قول الا لدیہ رقیب عتید، جو بھی آدمی منہ سے جو بھی بات نکالتا ہے، اس کو ریکارڈ کر لیا جاتا ہے. ذرہ عربی زبان میں سرخ رنگ کی لال کلر کی چونٹی کو کہتے ہیں. ذرہ جو بہت چھوٹی ہوتی ہے، معمولی ہوتی ہے. بعض حضرات کہتے ہیں ذرہ جو ہوا کے اندر اڑتے رہتے ہیں، جب صبح سورج نکلتا ہے تو کھڑکی سے آپ نظر آئے گا اندر میں روشنی، تو ہمیں نظر آئے گا چھوٹے چھوٹے ذرات اڑ رہے ہوتے ہیں، اس کو بھی عربی میں ذرہ کہتے ہیں. مثقال ذرہ، ایک ذرہ کے وزن کے برابر بھی اگر کوئی نیکی کرے گا، حالانکہ ذرہ کا وزن کتنا ہوتا ہے؟ یہ جو روشن دان سے دھوپ کی جو شعائیں آتی ہے کھڑکی سے، وہ جو ذرہ ہمیں نظر آتا ہے، اس کا وزن کتنا ہے؟ کچھ بھی نہیں ہے. کہہ رہے ہیں بعض حضرات نے روٹی کا پہلے وزن کیا، پھر اس کے اوپر اس طرح کی चूंटियां कसीर तादाद में आ गई, यानी एक रोटी का वजन किया और उस पर चूंटियां जो है बहुत सारी आई, फिर दोबारा उसका वजन किया उस रोटी का, तो कोई भी फर्क नहीं पड़ा। अबे रोटी रही है, चूंटी आ गई, दोबारा उस रोटी का वजन किया, कोई फर्क नहीं पड़ा। जो वजन था पहले वही वजन बाद में रहा। मतलब यह है कि जिसको हम कोई हैसियत नहीं देते, ऐसी मामूली मिकदार में भी नेकी का कोई भी काम अगर आदमी करेगा तो उसको अल्लाह ताला के यहां बाकायदा रिकॉर्ड के साथ फुला दिन में, फुला वक्त में, फुला महीने में, फुला जगह पर आपने ये काम भी किया था, महफूज होगा और उस पर अल्लाह की तरफ से अज्र भी दिया जाएगा। और याद रखो, जो भी नेक काम इंसान करता है वो अल्लाह के लिए नहीं, वो किसके लिए करता है? मन अमिल सालिहन फलिनफ्सी, दूसरी आयत इमाम नवी कह रहे हैं, एक जगह फरमाया वमा तफअलू मिन खैरिन यालमुहुल्लाह, जो भी नेकी का तो काम तुम कर रहे हो, चाहे रात में, चाहे दिन में, चाहे सुबह में, चाहे शाम में, हदीस कुदसी है कि काला पहाड़, काली रात, काली चूंटी उसमें चलती है, उसकी चलने की आवाज और उसकी लकीर जहां से वो गई है उसको भी अल्लाह जानता है, तो हमारी नेकी अल्लाह क्यों नहीं जानेगा? फरमाया मन अमिल सालिहन फलिनफ्सी वमन असा फअलैहा, जो भी नेकी करोगे तो उसका सवाब तुम्हें मिलेगा और जो बुराई करोगे वो तुम अपने ही लिए बुराई कर रहे हो। और एक जगह फरमाया वकान अल्लाहु शाकिरन अलीमा, कि तुम अगर कोई नेकी का काम करोगे तो उस पर अल्लाह तुम्हारा शुक्र अदा करेगा। इमाम राजी ने शाकिर पर कहा कि तुम्हारा शुक्र अदा करेगा, हालांकि अल्लाह को कोई जरूरत नहीं, लेकिन अल्लाह को बंदे की इबादत बड़ी महबूब है, बंदे और बंदी की इबादत बड़ी महबूब है। जैसे मौलाना रूम रहमतुल्लाह अलैह फरमाते हैं, अल्लाह को फरिश्तों से ज्यादा इंसान की इबादत बहुत महबूब है, चाहे वो जर्रा बराबर हो, और कभी कभी जर्रा बराबर नेकी पर अल्लाह फैसला कर देता है जन्नत का। मौलाना रूम रहमतुल्लाह अलैह ने मिसाल दी, बादशाह हारून रशीद के जमाने में कहत साली हुई, बहुत ज्यादा कहत साली। अब ये पानी की किल्लत हो गई तो एक गांव में बहुत दूर रहने वाला बुरा था, उसने सोचा भाई बहुत ही कहत साली है, ड्राउट है, हमें बादशाह को कोई गिफ्ट देना चाहिए, बादशाह के खुश करना चाहिए। तो दोनों बूढ़ा बूढ़ी मशवरा कर रहे हैं क्या लेकर जाएं, तो बूढ़ी ने कहा ड्राउट है, पानी की जरूरत, एक मटका पानी का भर के ले जाओ, एक मटका पानी का भर के ले जाओ और बादशाह को, बादशाह सलामत को हदिया दे दो। अजीब मिसाल दी मौलाना रूम रहमतुल्लाह, ये मटके मटका भर कर मीठा पानी जो होता है कुएं का, गांव का पानी बड़े मीठा मीठा होता है, मटका भर कर पानी भरा और ऊपर से वो क्या है सर पर रखा और चलना शुरू किया, ऊपर से बंद कर दिया कपड़े से और चलना शुरू किया। आज भी देहात में यही हालत है, मटका भर लेते हैं, पानी बड़ा ठंडा होता है, लेकिन रोजाना उसको साफ करते हैं फिर दूसरा भरते हैं और वो फिर से ज्यादा ठंडा होता है, बहुत अच्छा। ये सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मटका नहीं था, वो चमड़े की बैग होती थी, उसको आप लटकाते थे रात में, फिर सुबह जब तहज्जुद में उठते थे तो पहले पानी पीते थे, वो ठंडा पानी चमड़े, वो असली पानी है, फ्रीज वाला पानी तो इंसान को बीमार करता है, वो पानी जो है वो रात की हवाओं से जो ठंडा होता है उसको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पीते। ये अब्दुल्लाह इब्न अब्बास फरमाते हैं कि मैंने अपनी आंखों से देखा कि मेरे वालिद ने कहा था जाओ उनके अपनी खाला के यहाँ और देखना आप शासन क्या क्या अमल करते हैं। तो उसने पूरा मटका उठाया और उठा करके चला, इतने दिन सफर करता रहा, चलते 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 बादशाह सलामत के मकान पर आ गया तो नीचे आदमी खड़ा था, चौकीदार उससे कहा, भाई मुझे बादशाह सलामत से मिलना है, बहुत दूर से आया हूं। कहा मैं पहले पूछ लेता हूं, यहां खड़े रहो। बादशाह सलामत को पूछा, हारून रशीद को, भाई फुला कोई बूढ़ा आदमी आया है और कोई हदिया लेकर आया है। उसने नहीं बताया क्या लेकर आया। बादशाह सलामत ने कहा लाओ उनको ऊपर। अब बादशाह के दरबार में बूढ़ा आदमी मटका सर पर उठाए अंदर जा रहा है और मटका नीचे रख दिया और ताजीम पेश कर दी उसने। और उसके बाद कहा बादशाह सलामत बहुत दूर से आया हूं, मैंने देखा ड्राउट है, तो हम मियाँ बीवी ने सोचा कि आपके लिए कोई हदिया ले आए। तो कहा क्या लाए हो? कहा आपके लिए हम पानी, मीठे पानी का हदिया लाए हैं, मीठा पानी लेकर आए, आप इसको कबूल कर लीजिएगा। तो बादशाह सलामत ने कहा ठीक है। उसने फौरन जैसे ही कपड़ा खोला तो उसके अंदर से बदबू आई थी, बहुत दिन हो गए थे पानी को, तो पानी तो गंदा हो गया था। दुनिया में कोई ऐसा पानी नहीं जिसके अंदर से बदबू ना आए सिवाय जमजम के, सालों साल रखे रहो उसमें जर्रा बराबर बदबू नहीं आती। जमजम के पानी में दो नबी का तबर्रुक है, इस्माईल अलैहिस्सलाम का और हज्जतुल वदा के मौके पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक बाकी पानी खिंचवाया और उसके बाद थोड़ा पिया और कहा अंदर डाल दो कि मेरी उम्मत कयामत तक बरकत हासिल करती रहे, और मेरे नबी का तबर्रुक है उसमें। और फिर जिब्रील अलैहिस्सलाम का पर लगा है और एरी लगी इस्माईल अलैहिस्सलाम की, तब से लेकर आज तक हजारों लाखों, देखो आप पानी घर में रख लेना, अगर असली जमजम है 4 साल के बाद भी खोलो तो वही उसका टेस है, अजीब। तो बादशाह सलामत के सामने तो बदबू, पूरा उसका जो कमरा था बदबूदार हो गया, उसकी बदबू की वजह से गंदा हो गया था। तो बादशाह सलामत ने वजीर से कहा इनके इस पानी को, इस हदिये को लो और दूसरे बर्तन में ले लो। कितना प्यार से कबूल कर लिया, यूं नहीं कहा क्या गंदा पानी लेकर आया है। बादशाह ने कुछ नहीं कहा, व्हाट्स अ डर्टी वाटर यू ब्रॉट हियर, स्मेलिंग इन माय होल रूम, और बादशाह के मकान में कुछ नहीं कहा उसने, बिल्कुल प्यार से कबूल कर लिया। और कबूल करने के बाद वजीर से कहा इनका ये मटका जो है दिरहम से भर दो। किससे भर दो भाई? दिरहम से भर दो। दिरहम से भर दिया और वजीर इनको रवाना कीजिए। सब बातचीत, खाना खिलाया पिलाया, सब कुछ इतना एहतराम किया, कहा इनको रवाना कीजिए, लेकिन एक काम कीजिए दरिया दजला के पास से गुजार दीजिए इनको। कहाँ से गुजार दीजिए? दरिया दजला का जो पानी है वो तो ठाठ मारता हुआ पानी था, वहां से गुजार दीजिए ताकि उनको भी जरा एहसास हो कि हमारे पास पानी बहुत है, पानी की जरूरत। एहतराम से कबूल कर लिया, सुभान अल्लाह, वहां से गुजार दिया। तो वो तो पानी देख रहा था, इतना बड़ा दरिया है भाई, मेरे पानी की क्या जरूरत थी, मैं क्यों लाया इसको। वो अपनी छोटी नेकी को मामूली समझने लगा और ठाट मारता हुआ समंदर देखा, परेशान है, अल्लाह अकबर, परेशान परेशान, इतना पानी है बादशाह के पास, मैं इतने दूर से पानी इतना लेकर आया और इसके पास तो इतना पानी है, एक मटका लेकर आया वो भी बदबूदार पानी निकला मेरा, बादशाह सलामत कितना एहतराम से मेरे साथ पेश आया। मौलाना रूम रहमतुल्लाह ने वाकिया बयान करने के बाद कहा मेरी और आपकी नेकी बदबूदार है, नमाज तो वसवसों से बड़ी हुई है, दाखिल हुए खत्म हुए पता ही नहीं क्या हुआ, बात समझ में आ रही है। हमारे रोजे बदबूदार है, कहीं गीबत है, कहीं क्या है, कहीं क्या है। हमारी ज़कात शो ऑफ है, रियाकारी से भरी पड़ी है। हज में देखो आने के बाद कितने फुलार होते। मौलाना थानवी रहमतुल्लाह अलैह एक गांव में गए, बाजी साहब क्या नाम है, उनसे पूछा भाई क्या नाम है तुम्हारा, उनका हाजी इकबाल साहब, हाजी इकबाल साहब। और थोड़ी देर के बाद उसने पूछा हजरत आपका नाम क्या है, और नमाजी अशरफ अली। क्या कहा? नमाजी अशरफ अली। नमाजी भी कोई अशरफ अली होता है? हाजी भी कोई होता है? ये कोई दिखलाने की चीज है कि मैं हाजी हूं? ये कोई दिखलाने की चीज है? अगर आज तो हाजी न कहा जाए तो नाराज हो जाते कि मुझे हाजी साहब नहीं कहा, कहता फिरता हाजी 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 हाजी। हजरत ने उसकी फौरन इस्लाह कर दी, वो भी खामोश हो गया। जैसे नमाजी कोई नाम नहीं, ऐसे हाजी को अपना नाम बताओ। बादशाह सलामत ने जब उसको पानी बतलाया तो परेशान हो गया, अल्लाह अगर हमें नेकियां बतलाए पहले आसमान के फरिश्तों की, कयाम के अंदर है जब से पैदा किया गया आज तक और कयामत तक, दूसरे आसमान की रुकू में, तीसरे की सजदे में, तस्बीहात में, फिर अर्श उठाने वाले फरिश्ते, और हर चीज अल्लाह की तस्बीह करती है भाई। दुनिया में समंदर में हमारी नेकी कुछ भी नहीं है, वो तो बदबू से भरी हुई है। अगर अल्लाह चाहता तो जैसे बादशाह चाहता, ये क्या गंदा, निकालो इसको भाई, अल्लाह चाहता तो मेरी और आपकी नेकी को फेंक देता, लेकिन क्या फरमा, इलैही यसअदुल कलिमु तय्यिब वल अमलु सालिह यरफा, मेरी और आपकी नेकी अल्लाह क्या करता है, एक कलमा अगर पढ़ लिया, सुबहान अल्लाह पढ़ लिया, फरिश्ता उसको उठाता है इतना एहतराम के साथ और अल्लाह के पास ले जाता है। अल्लाह कह रहे हैं, अल्लाह कह रहे हैं मेरे दरबार में जैसे पहले जमाने के बादशाह के पास हदिया ले जाते थे, हदिया ले जाते थे और हदिया वो कबूल कर लेता था, कहा मुझे जरूरत नहीं, आप वापस कर लो, मैंने कबूल कर लिया, मैंने आपके हदिये को कबूल कर लिया, आप ले जाओ। पहले जमाने के बादशाह, वो तो आज के अलग अलग है कि जो भी बादशाह बना सारा भरा और निकला, सारा भरा फिर निकला, खुद ही मालदार बन गया, वो तो आजकल है, उस जमाने में लेकर जाता था। अल्लाह कह रहे हैं मन आमिल सालिहन फलिनफ्सी, तू नेकी लेकर आएगा ना तो मैं उसको कबूल करूंगा, फिर तेरे ही नामे में लिख दूंगा, तेरे ही रजिस्टर में लिख दूंगा, तेरे ही लिए लिख दूंगा। उस बुरहे को कितनी खुशी हुई होगी कि इसने मेरे गंदे आमाल को, गंदे पानी को कबूल कर लिया, इठात मारता हुआ पानी के बावजूद उस बंदी को, उस बंदे को अल्लाह की या कितनी खुशी होगी जब कयामत के दिन छोटी छोटी नेकियों पर उसके लिए फैसले किए जाएंगे जन्नत के, वरना अल्लाह को क्या जरूरत है। हदीस में है, लव अन अव्वलकुम व आखिरकुम व इंसकुम व जिन्नकुम, तुम आदम अलैहिस्सलाम से लेकर कयामत तक जिन्नात और इंसान सब मिलकर जिंदा और मुर्दा एक मैदान में जमा होकर, या सब के सब नेक बन जाए, हदीस कुर्सी पूरी है, सब के सब नेक बन जाएं ऐसे जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, फिर भी मेरे खजाने में एक जर्रा बराबर, जो जर्रा की मैंने मिसाल दी है, तरक्की होने वाली नहीं है, जो है वही मेरा, मेरी शान है। और सब मिलकर सारी दुनिया के इंसान जिन्नात मिलकर शैतान बन जाए, मेरे नाफरमान बन जाए, फिर भी मेरे खजाने में, मेरी शान में रत्ती बराबर कमी होने वाली नहीं है। अल्लाह की शान तो अपनी शान है, वो तो हमारी नेकी को कबूल कर लेता है। अल्लाह बड़ा रहीम है, अल्लाह बड़ा करीम है। तो नेकियों के काम करते हुए आदमी को हिचकिचाना नहीं चाहिए, चाहे रास्ते में एक छोटा सा कांटा गिरा हुआ हो, छोटा सा कांच गिरा हुआ हो, उठाओ साइड पर रख दो, उस पर भी अल्लाह माफ कर देगा। अल्लाह के यहां नेकी तुम्हारी छोटी छोटी भी कबूल कर लेता है, क्यों, अल्लाह माफ करना चाहता है, अल्लाह माफ करना चाहता है। अल्लाह अकबर। आगे हदीस बयान कर रहे हैं, अन अबी जुंदुब इब्न जनादा قال قلت يا رسول الله اي الاعمال افضل ابو ذر غفاری فرماتے ہیں میں نے نبی اکرم صلی اللہ علیہ وسلم سے سوال کیا اللہ کے رسول اعمال کے اندر کون سا عمل سب سے افضل سب سے بڑا ہوا ہے کون سا عمل سب سے اعلی ہے کون سا ہے فرمایا الایمان باللہ والجہاد فی سبیل اللہ فرمایا نبی اکرم صلی اللہ علیہ وسلم جواب ارشاد فرمایا اللہ کے اوپر ایمان لانا اور اس کے راستے میں اللہ کے راستے میں کلمے کو بلند کرنا جس کام کے اندر جتنی مشقت اور تکلیف ہوتی ہے یاد رکھو اس ٹکڑے سے ہمیں سمجھ میں آتا ہے جس کام کے کرنے میں جتنی تکلیف ہو اتنا ہی اس کا ثواب اللہ بڑھا دیتا ہے اللہ پر ایمان لانا ये बहुत ही मशक्कत का काम है। हमें तो पता नहीं है, हम तो मुसलमान के घर में पैदा हुए हैं, हम तो मुसलमान के घर में पैदा हुए हैं, جو نئے مسلمان بنتے ہیں ان کو جا کر پوچھو کہ تمہارے اسلام لانے پر تمہیں کتنی تکلیف ہوئی ہے، کتنی تکلیف. میرے ایک دوست ہیں کومنٹری میں رہتے ہیں، احمد آباد کے ہیں، نئے مسلمان ہندو تھے احمد آباد کے، آج اتنے ماں باپ ان کے اتنے مالدار ہیں. فرمایا میں جا نہیں سکتا انڈیا، ایک گجراتی لڑکی سے شادی ہو گئی الحمدللہ، بچے بھی ہے. کہا میں جا نہیں سکتا کیونکہ میرے بھائی وغیرہ آج تک مجھے قتل کرنے کے لیے اپنے ماں باپ کی قربانی دے دی، اپنے جائیداد کی قربانی دے دی، کچھ نہیں ملے گا تجھے، سب کچھ قربان کیا ایک اللہ کے لیے. اس کو جا کر پوچھو. نبی اکرم صلی اللہ علیہ وسلم کے صحابی حضرت عمر، عبداللہ ابن عمر رضی اللہ تعالی عنہ، جب پہنچے مکہ مکرمہ تو صحابی نے کہا، صحابہ نے، عبداللہ ابن عمر آپ کے والدین کی پراپرٹی یہاں ہوگی. فرمایا میں نے اللہ کے لیے قربان کر دیا، اب میں اس کی طرف دیکھنا بھی نہیں چاہتا ہوں، اے اللہ مجھے جلدی مدینہ منورہ واپس پہنچا دینا، میری موت یہاں نہ ہو، اس لیے کہ میں نے ہجرت کی ہے، کہ یہ ایسا نہ ہو میری ہجرت کے اندر سب کچھ لٹا دیا اللہ کے لیے. تو جو کام مشقت والا مجاہدہ والا ہو اس لیے اس کا ثواب بھی ایسا ہوتا ہے. اور اس کے سامنے ایمان کی دعوت، جس کے سامنے ایمان نہیں، جس کے پاس ایمان نہیں ہے اس کو ایمان کی دعوت پیش کی جائے، اور اس کو سمجھنے کی دعوت دی جائے، اس کو وہ صحیح بھی سمجھ لے لیکن طبیعت کے خلاف ہے مسلمان بننا، معاشرے کے اندر زندگی بسر کر رہے ہیں، ماں باپ کو کیا جواب دے گا، فلاں کو کیا جواب دے گا، ایسے وقت میں ساری چیزوں پر پتھر رکھ کر اس نے اسلام قبول کر لیا. اللہ اس لیے الاسلام یہدم ما کان قبلہ، مسلمان بننے کا اتنا زیادہ ثواب ہے کہ پچھلے سارے گناہ معاف ہو جاتے ہیں، ایک ذرہ برابر بھی اس کا گناہ باقی نہیں رہتا. ہمارے یہاں گلاسگو میں ایک پوپ تھا چرچ کا، 78 ایئرس کی عمر میں اس نے اسلام قبول کیا، اور ودن 6 منٹس، 6 مہینہ نہیں گزرا اس کا انتقال ہو گیا. ساری زندگی کرسچن رہا، موت سے پہلے مسلمان بن گیا. اللہ پاک نے کتنی آسانی کر دی. ایک صحابی غزوہ تبوک میں، کالے صحابی ہے، اسود نام ہے ان کا، اور وہ جس قلعے کا محاصرہ کرنا تھا ان یہودیوں کی بکری چراتا تھا، بکریاں ہزاروں کی تعداد میں تھی، سب کی بکریاں چراتا تھا. اللہ اکبر. اس نے دیکھا کہ کوئی جماعت بیٹھی ہوئی ہے، وہ اپنی بکریوں کو ہانکتا ہوا آیا اور پوچھا تم لوگ کہاں سے آئے ہو، سنا ہے کہ تم اس قبیلے کا، اس قلعے کا محاصرہ کر رہے ہو. کہا ہاں ہم تو محمد رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ ہیں اور ہم آئے ہیں اس کو فتح کرنے کے لیے. تو کہا تمہارا سردار کدھر ہے، کہا وہ ٹینٹ میں بیٹھے ہوئے ہیں، بادشاہ ہے ٹینٹ میں بیٹھتا ہے. وہ تو سمجھا ہمارا یہود کے لوگ تو بڑے بڑے، کہ یہ ٹینٹ میں بیٹھا ہے، سچ کہہ رہے ہو. صدیق اکبر نے فرمایا ہاں جا کر دیکھ لو. اللہ اکبر. وہ جیسا ہی ٹینٹ میں گیا تو اللہ کے رسول صلی اللہ علیہ وسلم 2-3 صحابہ کرام کے ساتھ بیٹھے ہوئے تھے، بات چیت کر رہے تھے، مشورہ کر رہے تھے. اللہ اکبر. وہ جیسے اندر گیا، پسینہ، گرمی تھی، پسینہ تھا، اور کالا آدمی، بدن سے بدبو آ رہی ہے، سامنے بیٹھ گیا. آپ کون ہو؟ کہا میں محمد ہوں، اللہ کا نبی ہوں. آپ کا کیا کام ہے؟ کہا میں لوگوں کو اللہ کی طرف دعوت دیتا ہوں، جو اللہ کا ہو جاتا ہے وہ ہمارا بھائی بن جاتا ہے. آپ کا بھائی بن جاتا ہے؟ ہاں ہمارا بھائی بن جائے گا، ہم اس کو گلے سے لگائیں گے، مجھ جیسے کالے کو آپ گلے سے لگائیں گے اور اپنا بھائی بنائیں گے. اس کے دماغ میں بات ہی نہیں اتر رہی تھی، اللہ کا نبی اور وہ بھی سردار. وہ تو اس کی نگاہ میں اس وقت ایسا تھا کہ بادشاہ ہے، ہماری نگاہ میں تو امام الانبیاء ہے، امام الانبیاء ہے. کیا کہا، ہم تو ان کو گلے سے لگائیں گے اور یہ سارے ان کے بھائی بن جائیں گے، سارے صحابہ ان کے بھائی بن جائیں گے. ہاں فرمایا جس کلمے کی دعوت آپ لے کر آئے ہو مجھے وہ کلمہ پڑھا دیجئے. مجھے وہ کلمہ پڑھا دیجئے. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے ان کو کلمہ پڑھا دیا, وہ مسلمان بن گیا. اس کے بعد کہا اللہ کے حبیب اب میں کیا کام کروں, کیا کام کروں؟ فرمایا ابھی نہ نماز کا ٹائم ہے, نہ تیرے پاس مال ہے کہ زکات دے, نہ تیرے پاس مال ہے کہ تو حج کرے, نہ ابھی کوئی نماز کا وقت ہے. پہلا کام یہ کرو, یہ جو دشمن ہمارے ہیں جن کی بکریاں تم لے کر آئے ہو ان کی امانت واپس کر دو. میرے نبی کے اخلاق دیکھو, جس قوم کو فتح کرنے کے لیے آئے ہوئے ہیں, جس جگہ کو, ان کی بکریاں ہیں, کہا نہیں یہ امانت ہے انہیں واپس کرو, پھر آؤ. پہلا کام ان بکریوں کو واپس کروایا. قیامت تک حدیث میں موجود ہے کہ میرے نبی صلی اللہ علیہ وسلم نے امانت کا حق کیسے ادا کیا. وہ بکریاں تیرے پاس تھی, ہم اگر اس کو پکڑ لیتے تو ٹھیک ٹھاک, مال غنیمت ہے, لیکن تجھے انہوں نے امین سمجھا ہے بکریاں چرانے کے لیے, تو تجھے امانت دار سمجھا ہے, جا کر اپنی امانت کو واپس کرو. اللہ اکبر, یہ ہے صادق الوعد الامین. واپس آئے, کہا میں کیا کروں؟ کوئی ابھی کام نہیں سوائے ایک کام کے, تلوار کے سائے میں نکلنا ہے ہمارے ساتھ, تو مجھے کیا ملے گا؟ فرمایا اگر تو شہید ہو گیا اللہ کے راستے میں, تو جنت میں جائے گا, اور تیرا کالا چہرہ 14ویں رات کی چاند کی طرح چمکدار ہو جائے گا, اور تیرا بدن جنت کی مشک سے, خوشبو سے بڑا ہوا ہوگا. میدان میں گیا لڑنے کے لیے, میدان میں ختم ہو گئی لڑائی. صحابہ ایک ایک باڈی جو شہید ہوئی, صحابہ کرام ان کے پاس, ان کو پہچانتے, لیکن ایک باڈی ایسی ہے ایک صحابہ پہچانتے نہیں تھے, بہت سارے صحابہ تھے نا, 800 سے زیادہ پہچانتے نہیں, سب کھڑے تو دیکھ رہے تھے یہ کون ہے, یہ تو ہمارے سر آیا نہیں ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم کو بتلایا گیا کہ یہ فلاں آدمی ہم نہیں پہچانتے, خبر نہیں سامنے کا ہے یا ادھر کا ہے, اور میں کون ہے چلو میں دیکھوں. اوہو, دیکھا اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان کی طرف دیکھا, مسکرائے اور پھر چہرہ پھیر لیا, پھر دیکھا پھر مسکرائے, فرمایا میں دیکھ رہا ہوں جنت کی حور, میں دیکھ رہا ہوں کہ یہ جنت میں گھوم رہا ہے اور اس کا چہرہ 14ویں رات, یہ تو امام الانبیاء خود فرما رہے, حدیث کے الفاظ ہے, اس کا چہرہ 14ویں رات کی چاند کی طرح چمک رہا ہے. اور فرمایا اللہ کے حبیب آپ نے چہرہ کیوں پھیرا؟ کہا حور اس کو لینے کے لیے آئی ہوئی ہے, تو میں نے اپنا چہرہ پھیر لیا. چھوٹی نیکی بھی نیکی, تو جتنا کام بڑا ہوتا ہے اس کا ثواب بھی اتنا بڑا ہوتا ہے. آگے فرمایا اس کے بعد کون سا کام افضل ہے؟ فرمایا ایو الرقاب افضل. ابو ذر غفاری فرماتے اس کے بعد میں نے سوال کیا کون سے غلام کو آزاد کرنا افضل ہے, جیسے صحابہ نے کہا کون سا مال اللہ کے راستے میں خرچ کرنا اولا ہے, صحابہ نے سوال کیا ہے. اللہ کے نبی نے فرمایا شہیہن صحیحن, جیسے یہاں کون سا غلام, ابھی زمانے میں غلام تو نہیں ہے, کون سا مال اللہ کے راستے میں دینا افضل ہے؟ اللہ کے نبی نے دو لفظ فرمایا شہیہ اور ایک صحیحن سواد کے ساتھ. شہیہ ایک تو ہے شہن اور ایک ہے شہیہن, دونوں میں فرق ہے. شہن کا معنی نہ خود کھاتا ہے نہ کسی کو دیتا ہے, اتنا بکیل ہے, یعنی کسی کو دیتا بھی نہیں اور اپنے اوپر بھی خرچ نہیں کرتا, روزانہ دیکھتا رہتا ہے اتنے پیسے اتنے پیسے اتنے پیسے اور انتقال کر جاتا ہے, یہ شہون ہے. اور شہیون خود تو کھاتا ہے لیکن کسی کو نہیں دیتا, دونوں میں فرق ہے. اور صحیحون تندرست, کہ دل چاہتا ہے کہ میں مال کسی کو نہ دوں, اندر میں گریڈ ہے, ہرس ہے, پھر بھی اللہ کے راستے میں غریبوں کو دیتا ہے, یتیموں کو دیتا ہے, بیواؤں کو دیتا ہے. اور صحیح ان تندرستی ہے پھر بھی دیتا ہے تندرستی کی حالت میں. اور ایک آدمی مرنے کے قریب ہوا, بھائی اتنا اس مدرسے میں دے دینا, اتنا وہاں دے دینا, فرمایا یہ اتنا ثواب نہیں رکھتا جتنا تو نے تندرستی میں دیا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے دو لفظ استعمال فرمائے, فرمایا کون سا غلام آزاد کرنا افضل ہے, کون سا غلام آزاد کرنے کا ثواب زیادہ ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا انفسها عند اهلها واكثرها ثمنا. نبی اکرم صلی اللہ علیہ وسلم فرمایا جو غلام اس کے مالک کی نگاہ میں سب سے زیادہ عمدہ ہو, قرآن کریم میں نا لن تنال البر حتى تنفقوا مما تحبون, पसंदीदा माल,
जकात तो देनी ही देनी है, जकात तो उसमें पसंदीदा क्या है,
वो तो निकालने फर्ज है जैसे फर्ज नमाज। पसंदीदा माल तो वो है जो तुझे पसंद है, उसको अल्लाह के रास्ते में दे
जो तुझे पसंद है।
अबू दहदा रजी अल्लाह तआला ने गवाह किया आयत के तहत में, लन तनालु के तहत में मुफ्ती शफी साहब ने लिखा है, फरमाया जब ये आयत करीमा उतरी, अपनी पसंदीदा चीज, अपनी महबूब चीज अल्लाह के रास्ते में दो, सबसे पहले आ गए दौड़ते हुए कहां, मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम में, और आकर का अल्लाह के रसूल मेरी पसंदीदा चीज वो 500 खजूर के बागात है, खजूर के दरख्त है, वो बागात वो बाग है, वो मैं अल्लाह के रास्ते में देता हूं, वो मेरा सबसे पसंदीदा बाग है।
कितने भाई? 500। एक को उगाते उगाते 5 साल 10 साल लग जाते,
और 500 खजूर के दरख्त, एक एक खजूर का दरख्त का बहुत वैल्यू है, जाकर आप पूछ लीजिए अरब लोगों को जिन पर उनकी कमाई है, 70-80 किलो खजूर निकालते हैं एक दरख्त से। हाँ, ये 500 दरख्त है। फरमाया अच्छा, हमने कबूल किया अल्लाह के रास्ते में। ऐसा नहीं कि अल्लाह के रसूल अपने अपने वो क्या कहते हैं वो चंदे की बुक में लिख लिया कि फुलां की तरफ से 500 बुक, नहीं। इंसान जब चंदा दे बस ये अल्लाह के नाम पर, कारी तेब साहब रहमतुल्लाह अलैह के पास एक आदमी चंदा लेकर आया दारुलूम देवबंद के लिए, हजरत ये मुझे रसीद दे दीजिए, रसीद चाहिए ले जाओ, ये पैसे ले जाओ, नहीं चाहिए। कारी साहब ने कहा ये पैसे ले जाओ, मुझे नहीं चाहिए। तुम मस्जिद के लिए देते हो, अल्लाह के लिए देते हो, यानी तुमने मुझे अमानतदार नहीं समझा, तुमने मुझे अमानतदार नहीं समझा। काली साहब रहमतुल्लाह ने फरमा ले जाओ, जबरदस्त उसको वापस किया। वो जाते हुए रोते हुए उसने काली साहब के शूज में सारे पैसे डाल दिए, जहां काली साहब के जूते रखे हुए थे ना उसमें डाल दिए, और चला गया, रसीद नहीं ली। और काली साहब ने जब नमाज पढ़ के निकले अपने मदरसे से फारिग हुए, तो शूज में पैसे उसको ऐसे खाली कर दिए, पहन के चले गए। और आज तो कह रहे सूद के भी लाओ, फुला भी लाओ, फुला भी लाओ, फुला भी लाओ, अजीब है। तो कारी साहब ने कहा अल्लाह के लिए दे, खत्म हो गई बात, अगर अल्लाह के लिए नहीं दिया है रसीद के लिए फुला के लिए, तुम जाने तुम्हारा काम जाने। हजरत ने फरमाया वो बागात हमने ले लिया, और कभी सुना आपने 3-3 दिन 4-4 दिन नबी सल्लल्लाहु अलैहि वसल्लम भूखे रहते थे, अपने जेब में नहीं अल्लाह के रास्ते में, वो भी खर्च कर दिया। अबू दहदा रजी अल्लाह तआला वहां से निकले, बागात दे दिया। अब कहां, उस जमाने में बीवी बच्चे बागात में रहते थे गर्मी के सीजन में, और आज भी ऐसा ही है, वो लोग बागात में आ जाते हैं, अपना टेंट बना देते हैं, वहां खाना पीना पकाना सब कुछ हो जाता है। तो बाहर से अबू दहदा आवाज लगा रहे हैं, ओ मेरी बीवी मेरे बच्चे बाहर आ जाओ, मैं अंदर नहीं। अंदर क्यों नहीं आते तुम? नहीं, मैंने ये बाग अल्लाह को दे दिया है, मैंने ये बाग अल्लाह को दे दिया, तुम बाहर आओ, मैं अंदर नहीं आऊंगा। वो बीवी बच्चे बाहर आ रहे हैं, कहां तुम्हारे जेब में खजूर हो बच्चे, वो भी निकाल दो। और बच्चे होते हैं छोटे छोटे, जेब में हजरत के बच्चों ने जेब में खजूर डाले थे अच्छे अच्छे, उसको भी निकाला और बागात में डाल दिया और बाहर आ गए। सबसे अच्छा वो जो तुम्हारे दिल को भा जाए, भाई ले जा, ये ले लो भाई। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बेशुमार वाकियात हैं। किसी औरत ने ऐसी बेहतरीन चादर दी, बना के लाई हुई थी, पहन करके अभी तो अल्लाह के रसूल मस्जिद में आए, एक नमाज पढ़ाई, और एक सहाबी आए अब्दुल रहमान इब्ने औफ रजी अल्लाह के रसूल चादर बड़ी अच्छी है आप मुझे दे दीजिए। फरमाया ठहरो, यही ठहरो। घर में गए, वही कपड़े दोबारा पहन लिए जो निकाले थे, और चादर लेकर आए और उसको आकर दे दिया, लो चले जाओ। सहाबा परेशान है, ये तो किसी औरत ने हदिया दिया है, और इतनी अच्छी चादर जिंदगी में एक बार पहनी वो भी ले गए तुम। फरमाया मैंने अपने लिए नहीं ली है, मैंने अल्लाह के नबी की बदन की चादर मेरे कफन का टुकड़ा लिया है, मेरे कफन अब्दुल रहमान कफन बनाना है मुझे। देखो उनका जहन भी देखो, कफन का टुकड़ा। اور جب ان کا انتقال ہوا تو وہی کفن تھا. صحابہ کہتے کاش کہ ان کی جگہ ہم ہوتے کہ اللہ کی نبی کی چادر پہن کر کے ہم قبر میں سو جاتے تو اللہ کتنا آسان کر دیتا. ہاں میرے نبی کی چادر تو کس کے لیے؟ عبداللہ ابن ابی رئیس المنافقین کو بھی دی تھی, لیکن اللہ نے فرمایا تمہاری چادر سے اور تمہارے فلاں سے تمہارے ٹھوک رہنے سے اس کی بھی مغفرت نہیں کروں گا, اس لیے کہ اس نے آپ کو بڑا ستایا ہے, نبی کو بہت ستایا ہے. اللہ کے نبی کی چادر کتنی برکت والی ہے, لیکن اللہ نے وہاں منع کر دیا. لیکن یہاں اللہ کے نبی کی چادر برکت والی صحابی پہن کر کے جا رہے ہیں. میری مائیں اور بہنیں اور میرے بھائیوں, رمضان ختم ہونے جا رہا ہے, قریب ختم ہو ہی جائے. آج تو ختم قرآن ہے ہمارا, قاری صاحب پورے قرآن کو ختم کریں گے. الحمدللہ پورا مہینہ انہوں نے محنت کے ساتھ پڑھا ہے, ان کے لیے دعا کیجئے اللہ تعالیٰ ان کا پڑھنا ان کا سنانا قبول فرمائے اور ان کی نسلوں میں اللہ حفاظ قرآن عامل قرآن پیدا فرمائے. ایسے مہینے کئی چلے گئے, کئی چلے. اللہ اکبر, اللہ ہمیں بس ٹوٹے پھوٹے اعمال کو اللہ قبول فرما لے. فرمایا لن تنالوا البر حتى تنفقوا مما تحبون قلت فإلما فل. ابو ذر فرماتے ہیں اگر میں یہ نہ کر سکوں تو, میرے پاس غلام نہیں, میں تو غریب آدمی ہوں اور نہ میرے پاس برا ہو گیا اللہ کے راستے میں جانے کی طاقت. فرمایا نہ غلام آزاد کرنے کی طاقت ہے, پھر میرے لیے کون سا طریقہ ہے؟ فرمایا تعین صانعا او تصنع لاخرك. نیکی کے کام اگر تم نہیں کر سکتے, نہ تم نیکی کر سکتے ہو, چھوٹی چھوٹی کچھ نہیں کر سکتے, تو پھر تم کسی کام کرنے والے کی مدد کر دو. ایک آدمی محنت مزدوری کر رہا ہے اور سر پر اٹھایا نہیں جا رہا ہے, گھاس کا بھاڑا بھر کر نہیں اٹھایا, پانی کا ٹوکڑا, آپ اس کی خدمت کر دو, اٹھا دو اس کو. ایک آدمی چل رہا ہے, گاڑی میں بٹھا لو. بیوی بچوں کے لیے, ماتحتوں کے لیے, اور تمہارے ہاتھ نیچے جتنے بچے ہیں جن کا خرچہ تم پر واجب ہے, ان کے لیے کماتا ہے, محنت کرتا ہے, لیکن وہ اتنی محنت نہیں کر پاتا تاکہ جس کے ذریعے سے اس کی ضرورت ماتحتوں کی پوری ہو جائے. تو کچھ نہ کچھ تو کر لو. یا پھر اگر یہ بھی نہیں, کسی کی مدد نہیں کر سکتے ہیں, تو بے ہنر کے لیے کما لو. کسی کے پاس کام جاب نہیں ہے, تم کما رہے ہو اس میں سے, تمہاری کمائی میں سے اس کو دے دو, اس کے پاس جاب نہیں, لو بھائی تھوڑا استعمال کر لو. ابو ذر نے پھر پوچھا قلت یا رسول اللہ انی ضابط باز العمل, میں سے یہ بھی نہیں ہوتا کسی کی اٹھا دے مدد کر دے یا پھر کسی کو ہیلپ کر دے, دونوں نہیں. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا سب سے آخری بات, تکف شر رکان الناس. تم نیکی کا کام نہیں کر سکتے, تمہاری محبوب اللہ کے راستے میں تمہارے پاس نہیں ہے غلام, خرچ نہیں کر سکتے, نہ تم کسی کی مدد کر سکتے ہیں. تو ایک کام کر لو کہ تمہاری برائی سے کسی کو تکلیف نہ ہو, اپنی برائی سے لوگوں سے روک لو. یہ تمہاری طرف سے اپنی ذات کے اوپر صدقہ اور احسان ہے. تم کچھ نہیں کر سکتے, اتنا کام کر لو, اس پر بھی اللہ تبارک و تعالی تمہیں جنت عطا فرمائیں گے. یہ بہت سارے ایسے کام ہیں جس کے کرنے سے اللہ تبارک و تعالی ہمیں جنت دینے کے لیے تیار ہے. اللہ تبارک و تعالی فرماتے ہیں مجھے فرشتوں کی عبادت اتنی پیاری نہیں جتنے بندہ تیری عبادت پیاری ہے. کیوں؟ تیرے ذمے کھانا بھی ہے, پینا بھی ہے, بیوی بھی, بچے بھی ہے, جاب بھی ہے, فلا سب کچھ ہے, پھر بھی تو کیا کر رہا ہے؟ اللہ اکبر, کہ تو میرے لیے مسجد میں آ جاتا ہے. اور میری مائیں اور بہنیں پردہ نشین, تم وضو کر کے مصلے پر کھڑی ہو جاتی ہو, وقت ہوتے ہی نماز پڑھ لیتی ہو, وقت ہوتے ہی تم اللہ کا ذکر کر لیتی ہو, قرآن کی تلاوت کر لیتی ہو, وقت آئے زکات دے دیتی ہو, اپنے سونے میں سے زکات دے دیتی ہو, سارے کام نیکی کے تم کر لیتی ہو. او میرے بھائیو, ایسی رمضان آئی چلی گئی, اللہ سے یہ دعا کرو اللہ بقیہ زندگی تیری رضا کے مطابق گزارنے کی توفیق نصیب فرما. نفس و شیطان کی فرما برداری میں ہم نے گزار دی بقیہ زندگی. اے میرے مالک, اے میرے اللہ, اے میرے مولا, اے میرے رب کریم,
जितने भी हो, चाहे एक दिन बाकी, एक घंटा बाकी, एक हफ्ता बाकी, एक साल बाकी, या एक महीना बाकी, या एक पूरी जिंदगी जो भी बाकी हो, तेरी रजा के मुताबिक गुजारने वालों में से बना दे। अल्लाह से ऐसी दुआ किया करो। अल्लाह तबारक व तआला हमें अमल की तौफीक नसीब फरमाए। اللهم صل على اللهم يا رب صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم جزا الله عنا سيدنا محمد صلى الله عليه وسلم ما هو اهلك يا الله هم بڑے گنہگار ہیں اللہ ہم بڑے گنہگار ہیں ہم پاپی ہیں مجرم ہیں ہم بے بس ہیں ہم تو کمزور ہیں اللہ اپنے فضل و کرم سے ہمیں معاف کر دیجئے اپنے فضل و کرم سے معاف کر دیجئے اے اللہ ہمارے بھائی اور پردہ نشین ہماری مائیں اور بہنیں اے اللہ دور دور سے روزے کی حالت میں تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی حدیث کو درس حدیث ریاض صالحین کو سننے کے لیے آتی ہے اے اللہ ہم سب کا آنا قبول فرما ہم سب کا بیٹھنا قبول فرما ہم سب کا بیٹھنا قبول فرما ہم سب کا بیٹھنا قبول فرما ہم سب کا سننا قبول فرما اے اللہ ہماری بقیہ زندگی تیری رضا کے مطابق اور نبی اکرم صلی اللہ علیہ وسلم کی سنت کے مطابق گزارنے کی توفیق نصیب فرما یا اللہ جن باتوں سے آپ ناراض ہو جاتے ہیں ان باتوں سے ہماری حفاظت فرما اے اللہ جن کاموں سے آپ ناراض ہو جاتے ہیں ان کاموں سے ہماری حفاظت فرما اے اللہ جن راستے پر چلنے سے آپ ناراض ہو جاتے ہیں اس راستے پر چلنے سے اے اللہ ہماری آل اولاد کی حفاظت فرما اے اللہ جن برے لوگوں کے پاس بیٹھنے سے آپ ناراض ہو جاتے ہیں میرے مولا ان برے لوگوں کے پاس بیٹھنے سے ہماری حفاظت فرما دیجئے الہ العالمین اے رب کریم دنیا اور آخرت کی ذلت اور رسوائی سے ہماری حفاظت فرما لیجئے دنیا اور آخرت کی ذلت سے رسوائی سے ہماری حفاظت فرما لیجئے اے اللہ انبیاء کے سامنے اے اللہ نبی اکرم صلی اللہ علیہ وسلم کے سامنے ہمارے ماں باپ کے سامنے اے اللہ ہماری گناہوں کی فلم نہ چلانا اے اللہ ان کے سامنے میں رسوا نہ کرنا اے اللہ عزت و بھری زندگی نصیب فرمانا عزت و بھری آخرت نصیب کر دے اے اللہ ہمیں اخلاق حمیدہ نصیب فرما اخلاق محمدی نصیب فرما اے اللہ اخلاق محمدی نصیب فرما اے اللہ بروں کی سنگت سے ہماری حفاظت فرما اے اللہ نیکوں کی سنگت نصیب فرما نیکوں کے ساتھ اتنا بیٹھنا ہمیں نصیب فرما ان کے ساتھ زندگی گزارنا نصیب فرما اور نیکوں کے ساتھ آخرت میں ان کا ساتھ ہمیں نصیب فرما اے اللہ تو نے قرآن کریم میں فرمایا ادعونی استجب لکم مجھ سے دعا کرو میں تمہاری دعا قبول کر لوں گا اے اللہ تو بھی سچا تیرا کلام بھی سچا ہے اے اللہ ہم تیرے سامنے روزے کی حالت میں آخری عشر میں دعا کر رہے ہیں اے اللہ ہماری دعا قبول فرما لے ہماری دعا قبول فرما لے اے اللہ تو نے قرآن کریم میں فرمایا انما الصدقات للفقراء صدقات فقیروں کے لیے ہیں اے اللہ ہم بھی تو فقیر ہیں تیرے سامنے غفوریت تیری رحیمیت کا صدقہ دے کر ہم مانگ رہے ہیں تیری غفوریت کا صدقہ دے کر ہم مانگ رہے ہیں تیری شہنشاہیت کا صدقہ دے کر ہم مانگ رہے ہیں اے اللہ ہم سب کو معاف فرما دے اے اللہ ہم سب کو معاف فرما دے اے رب کریم ہمیں نئے کام کرنے کا شوق نصیب فرما سچی اور سچی زندگی اے اللہ نصیب فرما سچی اور سچی زندگی نصیب فرما رب کریم ہمارے غموں کو ہماری پریشانیوں کو دور فرما اے اللہ ہماری مشکلات کو آسان فرما اے اللہ جو لوگ گھر بار کی وجہ سے پریشان ہیں اے اللہ ان کی پریشانی کو دور فرما جو کاروبار کی وجہ سے پریشان ہیں اے اللہ ان کی پریشانی کو دور فرما جو قرض کی وجہ سے پریشان ہیں اے میرے مالک ان کو قرض سے سبک دوسی عطا فرما جو بیماریوں کی وجہ سے پریشان حال ہے اے اللہ ان کی بیماریوں کو دور فرما انہیں شفا کاملہ نصیب فرما جو اولاد والے ہیں اے اللہ ان کی اولادوں کو نیک اور صالح بنا دے آنکھوں کی ٹھنڈک بنا دے اے اللہ جن گھروں میں جوان بچے بچیاں موجود ہیں اللہ ان کے مستقبل کو روشن فرما انہیں نیک سارے جوڑے نصیب فرما اے اللہ جو ماں باپ اپنے بچے اور بچیوں کے فرض کو ادا کر چکے ہیں شادیاں کروا چکے ہیں الہ العالمین ان کی اولاد کا ان کو اے اللہ دینی اور دنیاوی خوشیاں نصیب فرما دے اے اللہ تقویٰ والی زندگی نصیب فرما تقویٰ والی پرہیزگاری والی زندگی نصیب فرما اے اللہ جن کے بارے میں الہ العالمین تو نے قرآن کریم میں فرمایا ان عبادی لیس لک علیہم سلطان، ان عبادی لیس لک علیہم سلطان، تو نے شیطان کو کہا تھا میرے پاس بندے وہ ہیں، شیطان تیرا کنٹرول اس پر نہیں ہو سکتا ہے، اللہ ہمیں بھی ان لوگوں میں سے بنا دیجئے، اللہ ہمیں بھی ان لوگوں میں سے بنا دیجئے، اے میرے مالک تو بڑا رحیم ہے، تو بڑا کریم ہے، اے اللہ تیرے بندوں میں یوسف علیہ السلام بھی بڑے کریم تھے، بڑے کریم تھے، اے اللہ انہوں نے اپنے بھائیوں سے کہا تھا لا تسریب علیکم اليوم، جاؤ میں نے تمہیں معاف کر دیا، اللہ تیرے پیارے حبیب بھی بڑے کریم، انہوں نے مکہ والوں کو یہی لفظ کہا تھا جیسے یوسف نے کہا تھا، مکہ والوں بڑا ستایا ہے تم نے، لا تسریب علیکم اليوم، آج میں تم سب کو معاف کر دیتا ہوں، اللہ ہم بھی بڑے مجرم ہیں، بڑے پاپی ہیں، گناہوں کا ڈھیر تیرے سامنے لے کر آیا ہے، اللہ تو فرشتوں کے سامنے کہہ دے ان بندوں کے لیے لا تسریب علیکم اليوم، جاؤ آخری عشرے میں میں نے تم کو معاف کر دیا، اللہ تیرے خزانے میں کوئی کمی نہیں ہوگی، ہمیں معاف کر دیجئے، ہمیں معاف کر دیجئے، اللہ یوسف کے بھائی 11 بھائی، یوسف کے 10 بھائی پیسے کے بغیر صدقہ لینے آئے تھے، مال لینے آئے تھے، غلہ لینے آئے تھے، اور کہہ رہے تھے تصدق علینا، ہمیں صدقہ دے دیجئے، ہمارے پاس مال نہیں ہے، تو یوسف علیہ السلام نے ان کو مال دے دیا تھا بغیر پیسے کے، اللہ ہم تیرے سامنے آئے ہیں، عبادت بالکل کمزور ہے، ریا سے بڑی پڑی ہے، اے اللہ وسپر سے بڑی پڑی ہے، خیالات سے بڑی پڑی ہے، ہم بھی تیرے سامنے تیری رحیمیت کا واسطہ دے کر اے اللہ مغفرت کا صدقہ لینے آئے، ہمیں معاف کر دیجئے، ہمیں معاف کر دیجئے، ہم پر رحمت کا چادر ڈال دیجئے، دنیا اور آخرت میں ایمان کے ساتھ باقی رکھیے، جب ہماری موت آئے ایمان پر موت دے دیجئے، اور نبی اکرم صلی اللہ علیہ وسلم کے پیارے ہاتھوں سے حوض کوثر کا پانی نصیب کر دیجئے، اللہ بغیر حساب کے جنت میں داخل کر دیجئے، اور جنت الفردوس نصیب فرما دیجئے، جہنم سے اور جہنم کی آگ سے اور جہنم کے ڈھوئے سے اور جہنم کی تپش سے ہم سب کی حفاظت فرما لیجئے، ہم سب کی حفاظت فرما لیجئے، ہماری ہمارے ماں باپ کی، ہماری آل اولاد کی، ہمارے بھائی بہنوں کی، اور پوری امت کی مغفرت کر دیجئے، اے اللہ بہت سارے دوست احباب نے دعا کے لیے کہا، سب کی مغفرت فرما دیجئے، سب کی جائز تمنا پوری کر دیجئے، اے اللہ اپنے فضل و کرم سے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے ہماری دعاؤں کو اے اللہ تو قبول فرما لیجئے، وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین۔